अभिवादन मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमल सिन्हा साथमा हुनुहुन्छ विशालजीत पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक आइतबार बिहान 8:15 जाँदा रेडियो नेपालबाट प्रसारण हुन्छ। रेडियो नेपालका विभिन्न ठाउँबाट मिडियम वेभ प्रसारणका साथसाथै देशका विभिन्न क्षेत्रमा रहेका रेडियो नेपालका आफ्नै एफएम स्टेशन 98, 100 र 103 MHz पनि यो कार्यक्रम प्रसारण हुन्छ। त्यसै गरी मानव अधिकार शिक्षा रेडियो कार्यक्रम संखुवा सभाको पाखरीवास एफएमबाट आइतबार साँझ 6:30 र कास्कीको रेडियो राइट्स 105.3 MHz आइतबार बिहान 8:15 प्रसारण हुन्छ। यो कार्यक्रम रेडियो नेपालको वेबसाइट www.radionepal.gov.np बाट पनि आइतबार बिहान 8:15 विश्वका जुनसुकै स्थानबाट पनि सुन्न सक्नुहुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी संसारका जुनसुकै स्थानमा पनि चाहेका बेला सुन्न सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम www.nepalmediaonline.com पनि पाएक पर्ने समयमा सुन्न र डाउनलोड समेत गर्न सक्नुहुन्छ। कार्यक्रमका बारेमा www.facebook.com/insecradio लाइक गरी नियमित जानकारी लिन तथा सोही पेजमा प्रतिक्रिया जनाउन समेत सक्नुहुन्छ। हाम्रो फेसबुक पेजमा गएर दिइएको लिंक मार्फत पनि मानव अधिकार शिक्षा रेडियो कार्यक्रम सुन्न सक्नुहुन्छ। गणतन्त्र दिवसका अवसरमा आम माफी दिन जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्तव्य ज्यान मुद्दामा जेलमा रहेका तत्कालीन नेकपा माओवादीका नेता बालकृष्ण ढुङ्गेलको नाम सिफारिश गरेको प्रति इन्सेकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ओखलढुङ्गाका उज्जन कुमार श्रेष्ठको हत्या अभियोगमा जेलमा रहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुङ्गेल सहित करिब 800 जनाको नाम सजाय माफीका लागि सिफारिश गरिएको समाचारहरूमा जनाइएको छ। हत्या अभियोगमा सजाय भुक्तान गरिरहेका ढुङ्गेललाई माफी दिनु कतिको न्यायोचित छ भनेर हामीले वरिष्ठ अधिवक्ता डाक्टर दिनेश त्रिपाठीलाई सोधेका छौं। कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलसँग गरिएको कुराकानी पनि छ। त्यसै गरी मनोज गजरेलको प्रस्तुति मानव अधिकार नाट्य श्रृंखला धरती आकाश र मानव अधिकार सामान्य ज्ञान पनि कार्यक्रममा समेटेका छौं। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि कार्यक्रमका बारेमा राय सल्लाह सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। कार्यक्रम शुरू गरौं। व्यक्ति हत्या अभियोगमा सर्वस्व सहित जन्मकैदको फैसला अनुसार जेलमा रहेका तत्कालीन नेकपा माओवादीका नेता बालकृष्ण ढुङ्गेललाई माफी दिन लागि विषयमा इन्सेकले राखेको सरोकारबाट गणतन्त्र दिवसका अवसरमा आम माफी दिन जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्तव्य ज्यान मुद्दामा जेलमा रहेका तत्कालीन नेकपा माओवादीका नेता बालकृष्ण ढुङ्गेलको नाम सिफारिश गरेको प्रति इन्सेकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ओखलढुङ्गाका उज्जन कुमार श्रेष्ठको हत्या अभियोगमा जेलमा रहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुङ्गेल सहित करिब 800 जनाको नाम सजाय माफीका लागि सिफारिश गरिएको समाचारहरूमा जनाइएको छ। सजाय माफी मुल्तवी परिवर्तन वा कम गर्ने कार्यविधि 2071 कसैले आफूलाई भएको सजाय माफी मुल्तवी परिवर्तन वा कम गराउन चाहेमा कारण खुलाई निवेदन दिन सक्ने उल्लेख छ। तर भ्रष्टाचार जबरजस्तीकरणी सरकारी कृत्य संगठित अपराध युद्ध अपराध क्रूर हिंसक वा विभत्स तरिकाले गरिएको हत्या लागू औषध लगायतका अपराधमा सजाय कम नहुने कार्यविधिको दफा 3 स्पष्ट उल्लेख छ। नेपालको संविधान विद्यमान ऐन कानूनमा सरकारले कुनै पनि मुद्दा फिर्ता लिन पाउने व्यवस्था छैन। संविधानको धारा 58(2) यस संविधानमा अन्यथा व्यवस्था भएकोमा बाहेक कुनै अदालत वा न्यायिक निकाय वा अधिकारी समक्ष नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने कुराको अन्तिम निर्णय गर्ने अधिकार महान्यायाधिवक्तालाई हुनेछ भनिएको छ। तर मुद्दा फिर्ताबारे केही उल्लेख छैन। सर्वोच्च अदालतका तत्कालीन प्रधान न्यायाधीश कल्याण श्रेष्ठ न्यायाधीशहरू सुशीला कार्की वैद्यनाथ उपाध्याय गोपाल पराजुली र ओम प्रकाश मिश्रको संवैधानिक इजलासले 2072 साल पुष 23 गते गरेको आदेशमा मुद्दा फिर्ता लिँदा निश्चित कानूनी मापदण्ड अवलम्बन गर्न प्रचलित कानूनी व्यवस्थाको भावना कानून सरह लागू हुने तथा सरकारले यस सम्बन्धमा आफैले बनाएको मापदण्ड समेत पालना गर्नुपर्ने उल्लेख छ। कारागार नियमावली अनुसार 40% कैद भुक्तान गरिसकेपछि असल चालचलनका आधारमा कैदीलाई छाड्न सक्ने प्रावधानमा टेकेर ढुङ्गेलको सजाय माफी गर्न लागि बताइन्छ। गम्भीर अपराधमा संलग्न आरोपित राजनीतिक दलका सदस्यहरू राजनीतिक संरक्षण रहने प्रवृत्तिले दण्डहीनतालाई सम्बोधन गर्ने प्रयासलाई बाधा पुर्याउँछ। आफ्ना कार्यकर्ताले जस्तोसुकै अपराध गरे पनि सत्तामा पुगेका बेला तिनलाई चोख्याउने प्रतिस्पर्धा नेपाली राजनीतिको कुसंस्कृतिका रूपमा विकास हुँदै आएको छ। लोकतन्त्रको पुनस्थापना भएपछि गठन भएका सबैजसो सरकार मुद्दा फिर्तामा उद्दत रहेका छन्। सवाल कसका पालामा कति र कस्ता प्रवृत्तिका भन्ने मात्रै हो। मुद्दा फिर्ताको सवाललाई ध्यान दिएर हेर्ने हो भने डाका, चोरी, अपहरण, हत्यारा समेत राजनीतिक दलका कार्यकर्ता भएका छन्। यस्ता कार्यहरूले दण्डहीनताको संस्कृतिलाई थप मलदल गर्ने कुरामा दुईमत छैन। जघन्य मानवाधिकार उल्लंघन घटनाका दोषीलाई पनि राजनीतिक आवरणमा उन्मुक्ति दिने यस निर्णयले दण्डहीनतालाई प्रोत्साहन गर्ने र आपराधिक कार्यलाई राजनीतिक लेपन लगाइँदा लोकतन्त्र झनै कमजोर हुन्छ भन्ने कुराको हेक्का सरकारले राखेको देखिँदैन। नेपालको संविधान, कानून र सर्वोच्च अदालतको आदेश विपरीत जघन्य अपराधमा उन्मुक्ति दिने सरकारको निर्णय कुनै राजनीतिक दललाई क्षणिक लाभ हानिको विषय त होला, तर यस्ता घटनाले न्याय मर्छ। मानव अधिकार, कानूनको शासन र दण्डहीनताको विषय नेपालको मात्रै होइन, यस्ता विषयमा अन्तर्राष्ट्रिय जगतले पनि सूक्ष्म दृष्टि लगाइरहेको हुन्छ भन्नेतर्फ सरकारको ध्यान आकर्षण गराउनु असल अधिकार कर्मीको कर्तव्य हो र यो कर्तव्यमा नागरिकहरू पनि पर्न आउँछन्। जेनेभा महासन्धिको साझा धारा ३ को तत्कालीन नेकपा माओवादीले सम्मान गर्ने घोषणा गरेको स्मरण गराउनु अहिले सान्दर्भिक हुन्छ। यो महासन्धिका प्रावधानहरू द्वन्द्वकालीन अवस्थामा भएका अपराधका सन्दर्भमा आजका दिनमा पनि आकर्षित हुन्छन्। न्यायको आशामा बसेका हजारौं द्वन्द्व पीड़ितको आशा विपरीत गरिएको मुद्दा फिर्ता लिनेतर्फ सरकारी प्रयासको भर्सना गर्दै सो प्रक्रिया फिर्ता लिन जोरदार माग गर्दै दण्डहीनतालाई प्रशय दिने कुनै पनि काम नगर्न सरकार समक्ष इन्सेकले अनुरोध गरेको छ। अब हामी प्रस्तुत गर्दैछौ अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलसँग मुद्दा फिर्तासँग सम्बन्धित विषयमा रहेर गरिएको कुराकानी।
राजनीतिक आवरणमा फौजदारी अपराध गर्नेहरूलाई उन्मुक्ति दिने जुन हामीहरूको चाहिँ राजनीतिक परम्परा रह्यो यो देशमा, त्यसको प्रतिफल चाहिँ सबभन्दा धेरै नराम्रोसँग राजनीतिक दलहरूले नै भोगिरहेका छन्। उनीहरूले के बुझ्नुपर्छ भने त्यही कारण हो कि सबै खालका अपराधीहरू राजनीतिक दलमा अनेक बहाना गरेर बडो इमान्दार भलाद्मी बनेर प्रस्तुत भएर राजनीतिक दलहरूभित्र प्रवेश गरेका छन् र अनेकन प्रकारको अपराध गरिआएका छन्। अहिले गएको एक वर्षको मात्रै अभिलेख हेर्ने हो भने प्रहरीको फन्दामा परेका अपराधीहरू, जघन्य अपराध गर्नेहरूदेखि लिएर आम रूपमा राष्ट्रिय अपराध गर्नेहरू जस्तो सिन्डिकेट चलाउनेहरू, यी सबै त्यसको ज्वलन्त उदाहरण हो। त्यसो भएको हुनाले एउटा असल संस्कार निर्माण गर्नको लागि प्रत्येक व्यक्तिले केही अप्रिय अनुभव गर्नुपर्छ भने पनि गर्नुपर्छ, त्यो राष्ट्रिय हितमा हुन्छ। अब अहिले बालकृष्ण ढुङ्गेलको जहाँसम्म कुरा छ त्यसको बारेमा सर्वोच्च अदालतको फैसला छ। हाम्रो राष्ट्रको आफ्नै कार्यविधि छ, यदि त्यो कार्यविधि र फैसलालाई निरस्त गर्ने गरी अर्को कानून जारी गरेर अनि बालकृष्ण ढुङ्गेललाई रिहा गर्ने हो भने त्यो पनि असम्भव छ, किनभने कि त कानून र त्यो कार्यविधि चाहिँ भूतलक्षी बनाउनु पर्यो। दोस्रो कुरा, बालकृष्ण ढुङ्गेलको जुन अपराध थियो त्यसलाई चाहिँ कसैले पनि राजनीतिक भन्या छैन। राजनीतिको आवरणमा गरिएको जघन्य होइन, जुन हत्या चाहिँ दाजुभाइ दुइटैलाई मारियो त्यति मात्रै पुगेन, दाजुलाई मार्ने बेलामा त दाजुकी छोरीलाई गएर सोधियो कहाँ हुनुहुन्छ फलाना भनेर, उनले बाउ देखाउन गइन्, उनकै अगाडि बाउलाई मारियो, त्यो पीड़ा त्यो ग्लानी बोध भएर ती बालिकाले आत्महत्या गरिन्। यो भन्दा दर्दनाक कुन चाहिँ घटना हुन सक्छ? यस्तो घटनाको मामिलामा पनि माफी मिना दिँदै जाने हो भने त यो देशमा अदालतको कामै भएन, कानूनको शासनको कामै भएन। र त्यसमाथि अहिले के छ भने दुवै कम्युनिष्ट पार्टीहरू एकीकृत भएको छ, संसारभरि चाहिँ नि कम्युनिष्टहरूले अधिनायकत्व लाद्छन् भन्ने एक खालको हौवा पिटाइएको बेला छ। सर्वत्र त्यसै सम्बन्धी व्यापक चिन्ता, आक्रोश, शंका फैलाउने काम भइरहेको छ, जुन कुरो संसदभित्र पनि देखिन्छ, आम संसारमा पनि देखिन्छ, जनताको बीचको चर्चाको विषय पनि भएको छ। किनभने हिजो द्वन्द्वको एउटा प्रमुख पात्र त माओवादी नै हो, त्यही माओवादी अहिले सत्तामा आएको छ र त्यो माओवादीका गृहमन्त्रीको बोली हेर्दाखेरि मान्छेलाई अधिनायकवादतर्फ लालच छ कि भन्ने शंका पनि भएको छ। उदाहरणको लागि सिन्डिकेट चलाउनेहरूलाई समातेर झ्यालखान हाल्दै, ठेकदारहरूलाई समातेर झ्यालखान हाल्दै भनेर भन्नुभयो भनेर समाचार व्यापक आयो। त्यसपछि गृहमन्त्रीज्यू चाहिँ जानुभयो दिल्ली बजारमा, बालकृष्ण ढुङ्गेललाई भेट्न र उहाँलाई भन्नुभयो कि हामी तपाईँको चाहिँ नि कैद मिना गर्छौं भनेर चल्ते चलाते यसरी फैसला गर्दै हिँडेपछि त मान्छेले जुन शंका गरिरहेका छन् त्यो शंकालाई नै बल पुग्छ। तर मेरो विचारमा के छ भने यो मामिला भनेको यो राष्ट्रको कानूनको शासन कानूनको सर्वोच्चता र नेपाल पक्ष राष्ट्र भएको अन्तर्राष्ट्रिय मानवाधिकार र न्याय सम्बन्धी कानूनहरू त्यसको बरखिलाफमा नेपाल जाने कुरा यति बेला सम्भव छैन। त्यसकारणले बालकृष्ण ढुङ्गेललाई आम माफी दिएर कैदमिना गरेर बाइज्जत बरी गर्ने कुरा यो सरकारको आफ्नो क्षमताभन्दा बाहिरको कुरा हो। आफ्नो क्षमताभन्दा बाहिरको कुरामा यसरी यो चाहिँ एउटा के भन्ने एउटा ग्लेमर हुन सक्छ, सस्तो लोकप्रियता हुन सक्छ। हिजो आफूले चलाएका चाहिने कार्यकर्ताहरूलाई मैले त कोसिस गरे हो नि हेर न म त लागिरहेछु नि भन्नको लागि एउटा आधार त देला, तर यसले वस्तुगत रूपमा कुनै फलिफाप गर्दैन।
कानूनको शासन भन्ने कुरा होइन व्यवहारमा देखाउनु पर्ने कुरा हो, तर यसले चाहिँ व्यवहारमा कानूनी शासन छैन भन्ने देखाउनलाई
होइन। कानूनको शासनको महत्व चाहिँ पूर्व माओवादीका नेताहरूलाई राम्ररी सम्झाई बुझाई गर्नुपर्ने बेला चाहिँ हो। उनीहरूले त्यसलाई आत्मसात गरिसकेका छैनन्। त्यो आत्मसात नगर्ने हो भने नेपालको लोकतन्त्र बदनाम हुन्छ र यो अहिले जति कुरा आयो यो सम्भवै छैन, असम्भव कुरा हो। नेपालको संविधान छ, नेपालको संरचना छ र नेपाली जनताको संस्कृति छ। त्यो संस्कृति र संस्कार भनेको कानूनको शासनको पक्षधर छ, लोकतन्त्रको आधारभूत मान्यताहरूप्रति प्रतिबद्ध छ। त्यसो भएको हुनाले गृहमन्त्रीले भने, जेल प्रशासनले सिफारिश पठायो, यतिको भरमा बालकृष्ण ढुङ्गेलको कैद मिना हुन्छ यस्तो मलाई लाग्दैन।
यदि केही गरी मिना भइहाल्यो भने चाहिँ अब पीड़ितहरूले गुहार्ने ठाउँ कहाँ हो? अन्तर्राष्ट्रिय क्षेत्र अधिकार
भइहालेछ भने त्यसलाई चुनौती दिने ठाउँ चाहिँ फेरि पनि अदालत नै हो। सर्वोच्च अदालतकै फैसला भइसकेका हुनाले त्यो सोझै सर्वोच्च अदालतमै त्यो मुद्दा जान्छ एउटा। र दोस्रो कुरो के छ भने यति ठूलो राष्ट्रको समृद्धि र जनताको खुशीको नारा दिएर त्यसैप्रति प्रतिबद्ध भएर नीति र कार्यक्रम ल्याएको सरकारले राष्ट्र चलाइरहेको बेलामा उसले राम्ररी के बुझेको छ भने यसका लागि हामीलाई विश्वव्यापी सहयोगको आवश्यकता छ। यो विश्वव्यापी सहयोगको आवश्यकता भएको बेलामा हामीले आफूलाई सुदृढ र सक्षम बनाउने एउटै कुरा के हो भने हाम्रो देशमा कानूनको शासन छ, किनभने त्यो कानूनले नै लोकतान्त्रिक आचरण संस्कार व्यवहार प्रक्रिया सबै चीजको निर्धारण गर्छ। त्यो त दर्शन हो नि एउटा। यसरी आफूलाई स्थापित गर्नुपर्ने परीक्षणको घड़ी भएको बेलामा अहिले नै तत्कालै सरकार गठन हुनासाथ पहिलो कामै के भने बालकृष्ण ढुङ्गेल कैदमिना गर्ने भन्ने हो भने त्योभन्दा कम जघन्य काण्डहरूमा परेका मान्छेहरू सबैको कैदमिना गर्ने, सारा जेल खाली गर्ने, अनि देशमा व्याप्त हुने अपराधको बिगबिगीलाई चाहिँ कसले रोक्ने? के अपराध नै मेरो राजनीति हो भन्नु पर्यो? र यो कुरालाई संसारले बडो चनाखो भएर हेरिरहेको छ। सरकार चलाउनेहरूले योभन्दा अगाडिको हाम्रो मानवाधिकारको महासन्धि अनुसारको हाम्रा प्रतिवेदनहरूमा संयुक्त राष्ट्र संघीय फोरममा गरिएको जे जति अब्जर्भेसन भन्छ नि टिप्पणी छ र त्यसमा हामीले दिएको जे जस्तो जवाफ छ त्यसलाई पनि त हेक्का राख्नु पर्यो। विश्वव्यापी आवधिक प्रतिवेदन यूपीआरमा हामीहरूले जे जति कुराहरू लेखेका छौं त्यसप्रतिको संसारको चाहिँ जे जस्तो टिप्पणी रह्यो र त्यसमा हाम्रो जे जस्तो प्रतिबद्धता रह्यो त्यसलाई पनि त मध्यनजर गर्नु पर्यो। आफ्नै देशभित्रको सर्वोच्च अदालतको निर्णय पनि हेर्नु पर्यो, संविधानले व्यक्त गरेको प्रतिबद्धता पनि हेर्नु पर्यो, कानूनहरू पनि हेर्नु पर्यो। त्यसै एउटा कसैले फोनबाट आदेश दियो होला, जेल प्रशासनले सिफारिश गरिदियो होला, कर्मचारी तन्त्रको काम त आदेश तामेल गर्ने हो, लाए हराएको काम गरे बापत राम्रो नम्बर पाउने, यो चाहिँ संसारमा कुहिएको कर्मचारी तन्त्र त नेपालमै छ, त्यसैले एउटा सिफारिश गर्यो, त्यही सिफारिश टेकेर फैसला गरौंला भन्ठानेको होला सरकारले, तर त्यो सम्भव छैन।
अहिले तपाईँले सुन्नुभयो इन्सेकका अध्यक्ष सुबोध राज प्याकुरेलसँग गरिएको कुराकानी। अब हामी प्रस्तुत गर्दैछौ वरिष्ठ अधिवक्ता डाक्टर दिनेश त्रिपाठीसँग बालकृष्ण ढुङ्गेलको मुद्दा फिर्तासँग सम्बन्धित विषयमा रहेर गरिएको कुराकानी।
कुनै पनि सभ्य समाजमा, लोकतान्त्रिक समाजमा यसरी अपराधीहरूलाई सजायमा भारी छोट दिइँदैन। त्यसमा पनि बालकृष्ण ढुङ्गेल जस्तो व्यक्ति जो एउटा दशौं शताब्दीको दौरानमा पनि कुनै पनि निहत्ता नागरिकको हत्या गर्नु भनेको युद्ध अपराध हो र युद्ध अपराध एउटा यस्तो अपराध हो जसलाई कुनै पनि तरिकाले समाधान वा माफी दिन मिल्दैन। यस्तो अपराधमा संलग्न भएको व्यक्तिलाई कुनै पनि हालतमा उन्मुक्ति प्रदान गर्न मिल्दैन र त्यसमा पनि उनी सर्वोच्च अदालतबाट दोषी ठहर भइसकेको व्यक्ति, त्यसमा पनि आठ आठ वर्षमा उनी कानूनलाई छल्दै फरार रहेको व्यक्ति, सर्वोच्च अदालतका माननीय न्यायाधीशलाई पनि उनले भौतिक आक्रमण गर्ने समेत धम्की दिएको व्यक्ति, र योभन्दा ठुलो कानूनको उपहास र न्यायको उपहास अर्को केही हुनै सक्दैन कि उनलाई गिरफ्तार गरिएको छ महिनापछि नै उनी एउटा असल चालचलन भएको व्यक्तिको भएको कारणले उनलाई सजायमा भारी छोड दिँदैछ। यस्तो कुरा चाहिँ न्यायको र विधिको शासनको योभन्दा ठुलो हुर्मत अर्को केही हुन सक्दैन र यस्तो कुरा लोकतान्त्रिक समाजमा, सभ्य समाजमा स्वीकार योग्य हुन सक्दैन।
तपाईँको मतलब युद्धका बेलामा गरिएको यस्ता खालका अपराधहरूमा क्षमा दान दिनु हुँदैन र सँगसँगै यति धेरै वर्ष लुकी छिपी बसेको मान्छेको यति चाँडै कसरी असल चालचलन भयो भन्ने तर्फ
हो? एउटा त के छ भने उनको अपराध नै जघन्य एकदम प्रवृत्तिको हो, त्यस्तो अपराधमा चाहिँ उन्मुक्ति प्रदान गर्न मिल्दैन। र अर्को कुरा के छ भने जुन व्यक्ति अब सर्वोच्च अदालतका न्यायाधीशहरूलाई नै भौतिक आक्रमण गर्ने धम्की दिन्छ र जसलाई गिरफ्तार गर्नको लागि सर्वोच्च अदालतले वारेन्ट जारी गर्नु पर्यो, सात दिनभित्र गिरफ्तार गर भन्नु पर्यो र सर्वोच्च अदालतले आफ्नो आदेशमा के पनि भन्यो भने त्यो व्यक्ति भनेको पीडितको लागि र समाजको लागि गम्भीर खतरा हो, तत्काल चाहिँ के छ भने गिरफ्तार गर्नलाई वारेन्ट जारी गरिएको छ। अब त्यस्तो व्यक्तिलाई अनि रातारात चाहिँ के छ भने एउटा असल चालचलन भएको व्यक्ति भनेर दिउँसै रात पार्न खोजिएको छ, विधिको शासनलाई चाहिँ के छ भने ध्वस्त पार्न खोजिएको छ, कसरी यस्तो कुराले चाहिँ के छ भने मान्यता पाउँछ भन्दाखेरि के छ भने यो विधिको शासनलाई एउटा न्यूनीकरण गर्ने, दण्डहीनतालाई संस्थागत गर्ने दिशामा यो एउटा खतरनाक प्रवृत्ति हो।
कारागार प्रशासनले चाहिँ सिफारिस गरेर माफी मुल्तवी गर्नका लागि सरकारलाई सिफारिस गर्न सक्ने कानुनी व्यवस्था छ, कस्ता कस्ता मुद्दामा चाहिँ सिफारिस गर्न सक्छ त?
पहिलो कुरा त के छ भने यस्तो गम्भीर प्रकृतिको मुद्दामा चाहिँ त्यो सिफारिस गर्न मिल्दैन। त्यो भनेको चाहिँ के हो भने कुनै व्यक्ति एकदमै वृद्धावस्थामा छ, एकदमै निको नहुने एउटा रोग लागेको छ, त्यस्तो खालको व्यक्तिलाई एउटा एक्सेप्सनल स्थितिमा छुटहरू दिने व्यवस्थाको लागि बनाइएको कानुन हो। तर यसले चाहिँ के छ भने एउटा राजनीतिक प्रभावको एउटा दुरुपयोग गरेर, शक्तिको दुरुपयोग गरेर एउटा खतरनाक अपराधमा संलग्न भएका व्यक्तिहरूलाई उन्मुक्ति प्रदान गर्नु, सजाय भारी कटौती गर्नु भनेको त्यो कुरा त अब कुनै पनि अवस्थामा स्वीकार योग्य हुन सक्दैन।
तपाईँको संकेत चाहिँ बालकृष्ण ढुङ्गेल जस्तो व्यक्तिलाई अपराध मुक्त गर्नु भनेको चाहिँ नेपालका जेल खाली गर्नु सरह हो?
यस्तो खतरनाक व्यक्तिले यदि उन्मुक्ति पाउने हो भने त्यो दण्ड प्रणाली नै खारिज गरे जस्तो भयो, यस्तो कुराहरू त कसरी स्वीकार योग्य होला र यस्तो कुरालाई त चुनौती दिनै पर्छ र एउटा चौतर्फी विरोध हुनुपर्छ जस्तो मलाई लाग्छ।
यो निर्णयका लागि अहिले त प्रक्रियाहरू मात्रै अगाडि बढाइएको छ, यदि केही गरी यो निर्णय भयो भने यहाँहरू जस्तो अधिकार कर्मी अधिवक्ताहरूको कदम के हुन्छ अन्तर्राष्ट्रिय क्षेत्राधिकार?
हामीले एउटा के हो भने दुईटा स्तरमा यस्तो कुरालाई चुनौती दिनुपर्छ, एउटा त के छ भने कानुनी लडाई लडिनु पर्दछ, लिगल ब्याटल, अर्को कुरा के हुन्छ भने एउटा पब्लिक नोइज पनि क्रिएट गर्नुपर्छ, नागरिकहरूले एउटा दबाब कार्यक्रमहरू पनि सञ्चालन गर्नुपर्छ, मिडियाले पनि त्यसमा खबरदारी गर्नुपर्छ, लिगल कम्युनिटी, ह्युमन राइट कम्युनिटी, एउटा सिभिल सोसाइटीले यो कुरालाई चाहिँ के छ भने एउटा गम्भीर मुद्दाको रूपमा पब्लिक इस्यु बनाउनुपर्छ जस्तो मलाई लाग्छ।
यदि केही गरी सरकारले निर्णय गर्यो भने यहाँहरू अन्तर्राष्ट्रिय क्षेत्रतिर पनि दौडधुप गर्नुहुन्छ कि नेपालकै कानुनी न्यायिक लडाईँ अझै बाँकी छ?
होइन, न्याय यो लडाई त हाम्रो जारी रहन्छ, किनभने यस्तो कुराहरूलाई, यस्तो प्रवृत्तिलाई प्रोत्साहन दिनु भनेको मुलुकमा विधिको शासनको चाहिँ शवयात्रा निकाल्नु जस्तै हो। यस्तो कुराले कुनै पनि अवस्थामा मान्यता पाउनु हुँदैन, दिनु हुँदैन। चौतर्फी एउटा लडाई लड्नु जरुरी छ, कानुनी लडाई लड्नु पनि जरुरी छ, जनदबाबहरू पनि सृजना गर्नु जरुरी छ। लोकतन्त्रको सबैभन्दा ठुलो शक्ति भनेको नागरिकहरूको सचेतना हो, नागरिकहरूको क्रियाशीलता हो र नागरिकले राज्यलाई कति हदसम्म चाहिँ जवाबदेह बनाउन सक्छ त्यो हो। त्यसकारण यसलाई, यसको बारेमा चाहिँ के छ भने हामी यस्तो कुरा इस्युजलाई एकदमै गम्भीरतापूर्वक लिनुपर्छ जस्तो मलाई लाग्छ।
यदि माफी मुल्तवी दिने हो भने 15 गते गणतन्त्र दिवस भनेर यस्ता खालका घटनाक्रम रातारात अथवा यति चाँडो चाँडो गर्दाखेरि आम द्वन्द पीडितहरूको मनस्थिति चाहिँ के हुन्छ होला? यहाँले द्वन्द
पीडितहरूसँगको गम्भीर विश्वासघात हो, कानूनको एकदमै जालसाजीपूर्ण र धोखाधडीपूर्ण तरिकाले गरिएको प्रयोग हो र यसले पीडितको जुन न्यायको अधिकार हो त्यो अधिकारलाई कुण्ठित गर्दछ, त्यो अधिकारलाई ध्वस्त बनाउँदछ, पीडितलाई एउटा झन पीडा दिने काम गर्दछ। किनभने राज्यको सबैभन्दा ठुलो कर्तव्य के हो भने अपराधीहरूलाई दण्डित गर्नु हो, नागरिकको अधिकारहरूको सुरक्षा गर्नु हो, पीडितहरूलाई को संरक्षण प्रदान, पीडितहरूको न्यायको हकलाई सुनिश्चित गर्नु हो। तर यसबाट राज्य जहिले पनि पीडितहरूको हुन्छ, कमजोरहरूको हुन्छ। तर यस्तो किसिमको प्रवृत्तिले के देखिन्छ भने राज्य एउटा पीडकहरूको लागि भएको जस्तो देखियो, राज्य चाहिँ त्यसरी नै कानुनको रक्षक नभएर भक्षक भएको जस्तो देखियो, राज्य चाहिँ आफ्नो आधारभूत कर्तव्यबाट नै च्युत भएको देखियो, राज्यले नै दण्डहीनतालाई संस्थागत गर्न खोजेको देखियो, राज्यले नै विधिको शासनलाई चाहिँ त्यसरी समाप्त पार्न खोजेको देखियो। र यो भनेको चाहिँ लोकतन्त्रको लागि एकदमै खतरनाक प्रवृत्ति हो, कुनै पनि एउटा सभ्य समाजको लागि यो एउटा खतरनाक प्रवृत्ति हो। यसले सम्पूर्ण समाजलाई खतरामा पार्दछ र समाजमा चाहिँ त्यसरी के हो भने एउटा अपराधीहरूको तन्त्र स्थापित गर्दछ। यो लोकतन्त्र होइन, एउटा यो विस्तारी अपराधी तन्त्रमा रूपान्तरण हुने दिशातिर हामी अगाडि बढिरहेका छौँ। संसारका धेरै जसो द्वन्द्वेतर समाजहरू, पोस्ट कन्फ्लिक्ट सोसाइटीहरू, जहाँ विधिको शासनलाई मान्यता प्रदान गरिएन, जहाँ द्वन्द्वहीनतालाई प्रश्रय दियो, त्यो समाजहरू पुनर्द्वन्द्वमा फर्किएका छन्। त्यहाँ गम्भीर राजनीतिक अस्थिरता सुरु भएको छ र राज्य नै एउटा क्रिमिनल स्टेटमा रूपान्तरित हुँदै गएको छ। र त्यो भनेको चाहिँ के छ भने एकदमै खतरनाक प्रवृत्ति हो, राज्य एउटा
एकातिर संक्रमणकालीन न्यायिक संयन्त्रहरू निष्प्रभावी जस्तै हुनु, अर्कातिर सरकारले यस्तै निर्णय गर्नुले द्वन्द्वका घटनाहरू पछाडि पीडितहरू, मानवाधिकार कर्मी, कानून कर्मीहरूले जुन आशा गरेका थिए त्यो आशा चाहिँ अब मर्छ।
अब यसले त पीडितहरूको आशामा धेरै ठुलो तुसारापात गरेको छ। लामो समयदेखि पीडितहरू न्यायको पर्खाइमा छन्, न्याय प्राप्त भएको छैन, उल्टै पीडितहरूलाई झन पीडा दिने काम भइरहेको छ, उल्टै झन पीडकहरूलाई नै एउटा उन्मुक्ति दिने काम भइरहेको छ, पीडकलाई नै संरक्षण प्रदान गर्ने काम भइरहेको छ। अब यो त गम्भीर चिन्ताको विषय हो।
अहिले तपाईँले सुन्नुभयो वरिष्ठ अधिवक्ता डाक्टर दिनेश त्रिपाठीसँग गरिएको कुराकानी।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ मनोज गजुरेलको प्रस्तुति मानव अधिकार नाट्य श्रृंखला धरती आकाश।
धरती हाम्रो घर, आकाश हाम्रो छाना, छाना मुनि बरबरी हामी सबै जना।
कुरो के हो भन्दाखेरि तिमीले जे सोचिरहेछौ नि त्यो काम साँच्चै नै गर्ने हो भने एकदमै गलत हुन्छ। कुरो अहिले बुझिरह, फेरि पछि झन बुझ्यो झन कठिन, बुझ्यो बुझ्न कठिन होला।
उताबाट जे काम हुँदैछ त्यो पनि त गलत नै हो नि दाजी। गलतलाई गलतले नै गलत साबित गर्नुपर्छ, हिरा काट्ने हिरैमा राखेर भने जस्तो।
यो हिरा काट्ने, चाँदी किन्ने, सुन बोक्ने यस्ता कुरा चाहिँ नगरौ है, मलाई त एकदमै डर लाग्छ।
यहाँ के विषयमा कुरा भइरहेछ म पनि बुझौ न।
बुझाइसके त भर्खरै मैले, हिरालाई हिरैमा राखेर काट्ने कुरो भइरहेछ।
छ्या, चिप्पाई त यो डुब्ली दाई त। कुरा के हो भन्नुहोस् न मायानाथ दाजी।
अब कुरो के हो भन्दाखेरि नि नानी, यो डुब्लीले गणतन्त्र दिवसको दिन चाहिँ नि सडकमा जुलुस निकाल्छु ऊ भन्दैछ।
जुलुस? सम्मान जुलुस?
के को सम्मान हुनु, विरोध जुलुस रे, विरोध जुलुस।
गणतन्त्रको दिन विरोध जुलुस? लु त्यसो भए धार सोचिने भाइ डुब्ली दाईका।
ए मिरोज भाइ, शान्तिपूर्ण विरोध गर्ने जनताको अधिकार सुरक्षित छ संविधानमा।
कसले के गर्ने कुरो होइन नि डुब्ली दाई, गणतन्त्रकै विरोध गर्न लाग्नु भएको हो भने चाहिँ हाम्रो सहमति छैन है दाई।
एउटा कुरा है, गणतन्त्र भन्दैमा कानून र संविधानले नै निषेध गरेको काम गर्न मिल्छ त यो सरकारलाई?
मिल्दैन बाबु, पटक्कै मिल्दैन। तर सरकारले गल्ती गर्यो भन्दैमा अब त्यसको दोष व्यवस्थालाई नि दिने दगर्नु भएन नि। हेर बाबु, सरकारले कुनै गल्ती गर्यो भने त्यसको दोष जनताले आर्जाको गणतान्त्रिक व्यवस्थालाई दिन मिल्दैन, नत्र फेरि झन बुझ झन कठिन।
होइन, गर्न नहुने काम चाहिँ के गर सरकारले?
हत्या अपहरण जस्ता संवेदनशील केसमा जेल परेका मान्छेलाई, मान्छे पनि के भन्नु, अपराधीलाई गणतन्त्र दिवसको दिन पार्दा छोड्ने कुरो आएको छ।
ए, म त किन आज डुम्ली रिस आयो गणतन्त्रसँग भनेको त कुरो त त्यसो पो रहेछ त। एउटा कुरो नि बाबु, अब चाहिँ आम माफी दिने कुरो पो आएको छ त, काम त गरिहाले छैन नि त।
गरेको छ, विभिन्न दिवसको अवसर पारेर पोहोर पनि परार पनि जघन्य अपराधमा जेल परेकालाई आम माफी दिएर कानूनको खिल्ली उडाउँदै आएको छ, यो के ठिक हो त?
होइन, पटक्कै होइन, बेठिको सरासर गलत हो। यस्तो कार्यको विरोध गर्नु पर्छ, तर व्यवस्थाकै विरोध गर्नु हुन्न। अब भनेको के डुब्ली भाउ, कस्तो कुरो नबुझ्या?
गणतन्त्र दिवसकै नाममा अपराधीलाई माफी दिँदै जाने हो भने व्यवस्था प्रति नै जनताको विश्वास टुट्न सक्छ नि दाजी।
टुट्न सक्छ, तर हामीले टुटाउन दिनु भएन नि त। अधिकार कर्मी न्याय कर्मीको काम त त्यही हो नि त, प्रवृत्तिको विरोध गर्नु पर्छ, अब व्यवस्थाको विरोध गर्नुहुन्न भन्ने मात्रै कुरो हो मेरो, नत्र फेरि झन बुझ झन कठिन हुन्छ।
एउटा कुरा भन्नुहोस् न दाजी, आम माफीका नाममा अपराधीलाई छोड्दै जाने हो भने अदालत किन चाहियो, पुलिस किन चाहियो, संविधान नै किन चाहियो?
त्यही त, संविधानको साटो आम माफीले चलेको देश भन्दै भइगयो नि, होइन त रुबलीलाई?
हो नि मिरज भाइ, यहाँ त कस्तो खतरा हुने भयो भने नि, दुई चारवटा अपराध गरेर जेल जाने, एक दुई वर्ष बसेर आफ्ना मान्छे मार्फत आम माफीमा पर्ने, निस्किने अनि फेरि त्यही काममा फर्किने।
त्यही त, ठुल्ठुला अपराधीलाई पनि आम माफी दिँदै जाँदा अपराध घट्ने होइन, झन बढ्ने हुन्छ नि।
आहा, कस्तो राम्रो कुरो नि नानीले, त्यही भएर त हामीले जघन्य अपराधमा अदालतको निर्णय अनुसार जेल सजाय पाएका, जेलमा बसेका कसैलाई पनि हेरी कुनै पनि दिवसको नाममा आम माफी दिनु हुँदैन, यदि दियो भने त्यो दिवसको पनि अपमान हो, कानूनको पनि खिल्ली उडाएको र संविधानको पनि विरुद्धको काम हो।
त्यही भएर मैले विरोध गरौँ भनेको क्या दाजी?
त्यही त गरेको छैन नि, यो कुराकानी पनि त त्यही एउटा विरोधको तरिका त हो नि, खोइ गुरु बुझ्या, झन बुझ्यो झन कठिन, बुझ्यो बुझ्न कठिन।
अहिले तपाईँले सुन्नुभयो मानव अधिकार नाट्य श्रृङ्खला धरती आकाश। अब हामी प्रस्तुत गर्दैछौ मानव अधिकार सामान्य ज्ञान। गैर सरकारी संस्था कुन कानून अनुसार दर्ता गर्ने गरिन्छ? प्रश्न फेरि एकपटक, गैर सरकारी संस्था कुन कानून अनुसार दर्ता गर्ने गरिन्छ? यो प्रश्नको सही जवाब जेठ मसान्तसम्म इन्सेको ठेगानामा आइसक्नु पर्नेछ। तपाईँको सुविधाका लागि पत्राचार गर्न पोस्ट बक्स नम्बर 2726 काठमाडौँ, इमेल गर्न radio.insec@gmail.com वा 01-521-8770 फोन गर्न सक्नुहुन्छ। त्यसै गरी www.facebook.com/insecradio फेसबुक पेज लाइक गरी रेडियो कार्यक्रमको गतिविधि थाहा पाउन तथा सामान्य ज्ञानको उत्तर लेख्न सक्नुहुन्छ। निर्धारित समयभन्दा ढिलो गरी प्राप्त पत्रहरू हामी कार्यक्रममा समावेश गर्नेछैनौ। प्रश्नको जवाब पठाउँदा सम्पर्क नम्बर लेख्न भने नबिर्सनुहोला। जेठ महिनाका विजेता हामी असार महिनाको पहिलो साता यसै कार्यक्रम मार्फत घोषणा गर्नेछौं। तपाईँ www.facebook.com/insecradio लाइक गरी विस्तृत जानकारी प्राप्त गर्न तथा कार्यक्रमका बारेमा प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। तपाईँ यसै पेज मार्फत पनि मानवाधिकार सामान्य ज्ञान प्रश्नोत्तर प्रतियोगितामा सहभागी बन्न सक्नुहुन्छ। जानकारीका लागि फेरि एकपटक मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको फेसबुक पेज www.facebook.com/insecradio लाइक गर्नुहोस् र कार्यक्रमका बारेमा नियमित जानकारी राख्नुहोस् र कार्यक्रममा नियमित सहभागी बन्नुहोस्। उत्तर टिपाउनका लागि 01-521-8770 फोन गर्न पनि सक्नुहुन्छ। हवस् त, यसका साथसाथै मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट आगामी सातासम्मका लागि विशालजित पालिखेका साथसाथै म रमेश प्रसाद तिमल सिन्हा पनि विदा माग्छु। नमस्कार।